अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बागेश्वरी मन्दिरको बन्द तिजोरीमा 20 किलो चाँदी र 2 तोला सुन मात्रै, अधिकांश मालपोतका ढड्डा फेला परेपछि सबै आश्रयमा हेरफेरको आशंका।
राजनीतिक चलखेलले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस धराशायी बन्दै, बिहे गर्न नमान्दा कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट र तातो घिउ आक्रमण।
दार्चुलामा देशभरका निकुञ्च वार्डनहरूको सेमिनार सुरु, प्रदेश तहमा सिसिटिभी खोल्न खाका तयार।
प्रदेश तहमा सिटिभिटीको खाका खोल्न तयार र दैलेखमा जातीय विभेद रोक्न विद्यालयमै सहभोज, कर्णाली प्रदेशमा आन्तरिक स्रोत बिनै बजेटको तयारी।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा बागेश्वरी मन्दिरका बन्द तिजोरी वर्षौँ पछि ठुलो उत्सुकताका साथ हिजो खोलिए, तर भेटियो 20 किलो चाँदी र 2 तोला सुन मात्रै, अधिकांश मालपोतका ढड्डाहरू मात्रै फेला परेपछि सबै अचम्ममा परेका छन् र हेरफेरको आशंका पनि गरिएको छ। एक वर्षदेखि सर्वाधिक चर्चा र चासोको केन्द्रमा रहेको बागेश्वरी मन्दिरको जिन्सी राखिएको बाकस अन्तत हिजो सरकारी अधिकारीहरूको रहबरमा खोलिएको छ। बागेश्वरी मन्दिरमा रहेको मूर्तिको जिन्सी गहना अञ्चलाधीशकै जमानामा बाकसमा राखिएकोमा सो बाकसभित्र करोड बढीको जिन्सी रहेको अनुमान गरिएको थियो। मालपोत कार्यालयमा अलपत्र अवस्थामा रहेका बाकस कठिन प्रयासपछि खुल्यो, तर अपेक्षा अनुसार जिन्सी हात लागेन। दावी गरिएको र रेकर्डमा रहेको जिन्सी नै बाकसमा फेला नपरेपछि चौतर्फी रूपमा आशंका उत्पन्न भएको छ। चाँदी लामो समयसम्म प्रयोग नगर्दा कालो हुने सुन चाँदी व्यवसायीको भनाइबीच बाकसमा नयाँ बोरीमा नयाँ चाँदी प्याक गरी राखिएको अवस्थामा फेला परेपछि हेरफेर भएको हुन सक्ने सरकारी अधिकारीले पनि आशंका व्यक्त गरेका छन्। प्रभावकारी औपचारिकता पूरा गरेर खोलिएको बाकसमा 20 किलो 304 ग्राम चाँदी र सुन 2 तोला मात्र फेला परेको छ। प्राप्त भएको जिन्सी हिजो नै सरकारी वाणिज्य बैङ्कमा राखिएको सम्बन्धले जानकारी दिएका छन्। दैनिक नेपालगञ्जमा खबर छापिएको छ।
विद्यार्थीको भविष्य निर्धारण गर्ने पश्चिम नेपालकै प्रतिष्ठित शिक्षालय नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस बिस्तारै राजनीतिक किचोलका कारण धराशयी बन्दै गएको छ। क्याम्पस अव्यवस्थापन, अवैधानिक नियुक्ति, प्राध्यापकको मनपरी र विद्यार्थीको आन्दोलनले पछिल्लो समय क्याम्पसलाई राजनीतिक अखडाको रूपमा परिचित गराउँदै लगेको हो। पटक पटक विद्यार्थीको आन्दोलन, तालाबन्दी र तोडफोडको शिकार हुँदै आएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापकको दरबन्दी र नियुक्ति कमाउने थलोको रूपमा स्थापित हुँदै गएको खुलेको छ। 4,500 विद्यार्थी भर्ना रहेको क्याम्पसका प्राध्यापकहरूले विद्यार्थीले प्राध्यापकलाई नेता भन्ने चलन छ। विद्यार्थी संगठनले हिजो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन्। आजको दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। भीमदत्त नगरपालिका 11 भुजेलाका राकेश चन्दले सोही नगरपालिका 5 बनगाउँकी 23 वर्षीय सुनिता चन्दमाथि हिजो कुटपिट गरेको प्रहरीले जनाएको छ। सुनिताको आँखा औँलाले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइएको छ। तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ। महेन्द्रनगर स्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पताल अस्पताल रिफर गरिएको छ। सुनिताका अनुसार राकेशले 3 महिना अघि पनि विवाह गर्न दबाब दिँदै कुटपिट गरे पनि त्यति बेला जिल्ला प्रहरी कार्यालयमा बसेर मिलापत्र गरिएको थियो। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
देशभरिका संरक्षण क्षेत्रका अधिकृत र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको बैठक दार्चुलामा शुरू भएको छ। राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागको आयोजनामा मानव वन्यजन्तु द्वन्द न्यायीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशासहित 34 राष्ट्रिय वार्डन सेमिनार तथा 16 मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरूको बैठक हिजोबाट दार्चुलामा शुरू भएको हो। आजको अन्नपूर्ण पोस्टमा सुन्दर सिंह धामीले लेख्नु भएको छ।
दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका एक स्थित हिमालय आधारभूत विद्यालयमा सहभोज गरिएको छ। दिवा खाजा दलितले पकाएको खाँदैनौ भन्दै विद्यार्थीले तालाबन्दी गरेको 1 महिनापछि विभेद रोक्नका लागि सहभोज गरिएको हो। विद्यालयकी सहयोगी रेशम कुमारी मिजारले पकाएको खाजा दलित र गैरदलित विद्यार्थीले खान छाडेपछि विवाद बढ्दै जाँदा उक्साहटमा 6 र 7 कक्षाका गैरदलित समुदायका विद्यार्थीले तालाबन्दी गरेका थिए। सहभोज कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जातीय विभेद हटाउन र व्यवहारिक परिवर्तनका लागि सहभोज आयोजना गरिएको बताउनुभयो। गोविन्द केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
स्थानीय स्रोत जुटाउने कुनै उपाय नभएपछि कर्णाली प्रदेशले संघीय सरकारले पठाएको 1 अर्ब रुपैयाँलाई आधार मानेर चालु आर्थिक वर्षको बजेट बनाउने भएको छ। मुलुक संघीयतामा जाँदा स्रोतले धान्ने नधानेर प्रदेशहरू आर्थिक रूपमा सक्षम हुने नहुने बहस भइरहेको छ। कर्णाली प्रदेशको आफ्नो स्रोत बिनाको बजेट बनाउने तयारीले यो बहसलाई फेरि सतहमा ल्याएको छ। ठूलो भूगोल र कम जनसङ्ख्या भएको कर्णाली प्रदेश सरकारले संघीय सञ्चित कोषबाट प्राप्त 1 अर्ब रुपैयाँबाट विभिन्न 12 विषय त क्षेत्र समेटेर बजेट सार्वजनिक गर्न लागेको हो। आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ।
7 प्रदेशमा बहुप्राविधिक शिक्षालय खोल्ने प्रस्ताव प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीले शिक्षा मन्त्रालय मार्फत मन्त्री परिषद समक्ष पेश गरेको छ। प्रधानमन्त्री केपी ओलीले पहिलो मन्त्री परिषद बैठकमा घोषणा गरे अनुरूप सबै प्रदेशमा सिटिभिटी मार्फत प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न लागि हो। सिटिभिटीका सदस्य सचिव पुष्कर मण वाग्लेले सङ्घीय संरचना अनुसार सिटिभिटीको सेवा विस्तार गर्न लागि जानकारी दिनुभयो। प्रदेश स्तरमा स्थापना हुने प्राविधिक विद्यालयबाट सिटिभिटीको समन्वयमा स्थानीय तहहरूले समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने उहाँले बताउनुभयो। सुदीप कैनीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
वन्य जन्तुबाट हुने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रमा मेषजाली लगाउन सुरु गरिएको छ। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 9 आर्थिक सहयोगमा मेषजाली लगाउन सुरु गरिएको वडा कार्यालयले जनाएको छ। ढकेरी मध्यवर्तीको करिब 14 किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षमा तार जाली लगाउन करिब 70 लाख विनियोजन गरिएको छ। आजको मिसन टुडेमा कविन्द्र परियारले खबर लेख्नु भएको छ।
हरेक वर्ष मार्च 15 तारिकका दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवस बाँकेमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्थानीय सरकारको सक्रियता उपभोक्ता अधिकारको रक्षा भन्ने मूल नाराका साथ मनाइने यो दिवस बाँकेमा उपभोक्ता जागरण कार्यक्रमका साथ मनाइन लागेको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिनुभयो। आज बिहान 7:30 बजेपछि उपभोक्ता अधिकार सम्बन्धी ऱ्याली र अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्न लागि उहाँले बताउनुभयो। उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता वसन्त गौतमले उपभोक्ता अधिकार कार्यान्वयनको अवस्थाका बारेमा विश्लेषण गर्दै उपभोक्ता संरक्षणको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्षको मार्च 15 दिन विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको जानकारी दिनुभयो। पश्चिम डायरीमा प्रधान न्यायाधीश पदमुक्त प्रकरण लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
आहा, कति मिठो तिम्रो हातको चिया!
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोर्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-399
नमस्कार म प्लम्बर
म व्यवसायी
म वैदेशिक रोजगारीमा छु
म सेक्युरिटी गार्ड
म सवारी चालक
म एक सचेत महिला हुँ
म जागरूक
नागरिक हुँ
म तपाईँ जस्तै
आम नागरिक हुँ
जो आफ्नो सिपमा
मेहनतमा
लगनशीलतामा
कर्ममा विश्वास गर्छु
सूचना स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र मलाई विश्वास छ उनको क्षमतामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सही अभियानको ऐक्यबद्धता
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबरको
साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
सर्वोच्चका प्रधान न्यायाधीशको प्रकरण अहिले न्याय क्षेत्रमा अन्यलको विषयका रूपमा आएको छ हिजो उहाँ पदमुक्त गरिएको पत्र सार्वजनिक भए पछाडि र उहाँले आज फेरि आफै कार्यालयमा गएर नियमित काम गर्ने बताएपछि अहिले अन्यलको अवस्था छाएको छ यस विषयमा कुराकानीका लागि अधिवक्ता वसन्त गौतम अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ वसन्तजी
हजुर
एउटा कानुनको विद्यार्थीका हिसाबले भन्नुपर्दाखेरि जुन हिजो प्रधान न्यायाधीशलाई पदमुक्त भएको पत्र थमाइयो जुन तहका व्यक्तिले थमाउनु भएको छ र उहाँले फेरि कार्यालयमा गएर आजबाट नियमित काम गर्ने पनि भन्नुभएको छ यसलाई कसरी हेर्नुहुन्छ
यो अवकाश पाउने भन्ने कुरा नियमित प्रक्रिया हो यो सामान्यतया एक महिना भन्दा पहिला कुनै पनि कर्मचारीले अवकाश पाउँदैछ भने त्यसको अभिलेख राख्ने कार्यालयको प्रशासन प्रमुखले जानकारी गराउँछ तर अहिले न्याय परिषदको सन्दर्भमा सचिवज्यूले जसरी पत्र दिनुभएको छ त्यो चाहिँ एक महिनामा नभएर तत्काल प्राप्त पत्रको आधार मानेर उहाँले त्यो अवकाश भइसकेको जानकारी दिनुभएको छ जस्तो परीक्षा नियन्त्रण कार्यालय सानो थिमी भक्तपुरबाट हिजकै मितिमा उहाँको उमेर चाहिँ साउनमै सकिएको भन्ने खालको त्यो रेकर्ड आएको हुनाले त्यो आधारमा
हजुर गर्नु त्यो ठिक छ जस्तो उहाँले त्यो जानकारी गराउने हैसियत उहाँले राख्नुहुन्छ राख्नुहुन्न त्यसपछि त्यो सार्वजनिक भइसक्दा पछाडि प्रधान न्यायाधीशले फेरि म चाहिँ काममै जान्छु भन्नुभएको छ यो विषयलाई चाहिँ यहाँले कसरी लिनुभएको छ भन्न खोज्या
एउटा रेकर्ड राख्ने प्रशासन प्रमुखले त्यो जानकारी गराउन सक्छ होइन त्यो
पदमुक्त गराउन सक्नुहुन्छ
पदमुक्त गराउन सक्ने उहाँको अधिकार त्यो हुँदैन कि उहाँले चाहिँ प्रशासन प्रमुखको हिसाबले जस्तो उमेर सम्बन्धी रेकर्डहरू चारित्रिक रेकर्डहरूको त्यस्तो राख्ने जिम्मा प्रशासन प्रमुखको हुन्छ यो जुनसुकै कार्यालयमा पनि त्यो कार्यालयले
हजुर रेकर्ड राख्ने अधिकार त छ तर उहाँलाई पदमुक्त गरिएको भन्ने जानकारी दिने अधिकार छैन उसो भए हो
उहाँले आफैले त्यो आदेश दिने भन्दा पनि त्यो रेकर्डको आधारमा यो मितिमा चाहिँ पदावधि सकिन्छ भन्न सक्छ
प्रक्रियामा जान चाहिँ सक्थ्यो
प्रक्रियामा जान सकियो, किनभने यो मितिमा उहाँको अब उमेर हदका कारणले जस्तो गत साउन 21 गते नै 65 वर्षको हद पुरा गरिसकेको रेकर्डबाट देखिएको भनेर उहाँले देख्न सक्नुहुन्छ। उहाँले नै आफै आदेश दिने भन्दा पनि रेकर्डबाट उहाँको पदावधि यो मितिमा सकिन्छ भनेर त्यो जानकारी गराउन सक्नुहुन्छ।
अनि अब यहाँलाई चाहिँ के लाग्छ, आज प्रधान न्यायाधीश चाहिँ नियमित काममा जान्छु भन्नुभएको छ, प्रधानमन्त्रीले चाहिँ त्यसो गरे चाहिँ महाभियोग लगाइन्छ भन्नुभएको छ, तपाईँलाई के लाग्छ सहज निकास चाहिँ के हुन सक्ला? अब
यस्तो स्थिति आउनु भनेको न्याय क्षेत्रमा जुन हाम्रो न्यायको धरोहर र आस्थाको केन्द्र हो, यसको सर्वोच्च पदमा बसेका व्यक्तिको विरुद्धमा यस्तो खालको विवाद र टिका टिप्पणी आउनु निश्चय नै न्याय क्षेत्रको लागि दुःखद पक्ष हो। र यसको लागि अब जुन रेकर्ड राख्ने निकायले नै उहाँको उमेर चाहिँ 65 वर्ष पुगिसकेको कारणले अवकाश भएको भन्नु जानकारी दिइसकेको सन्दर्भमा फेरि पनि म त्यही पदमा छु भनेर उहाँले जुन ऊ गर्नुभएको छ त्यसले चाहिँ नयाँ द्वन्द्व सिर्जना गर्ने अवस्था देखिन्छ। र यसको सहज निकासका लागि उहाँ पनि अब यो पत्र प्राप्त गरिसकेको सन्दर्भमा एउटा नागरिकको हैसियतमा आइसकेको सन्दर्भमा यदि त्यो पत्र अथवा त्यो प्रमाण गलत छ, त्यो 65 वर्ष म पुगेको छैन भन्ने उहाँलाई लागेको छ भने अन्य नागरिक सरह सर्वोच्च अदालतमा रिटको माध्यमबाट त्यो पत्रलाई च्यालेन्ज गर्न सक्नुहुन्छ। त्यो पत्र अन्यथा भयो र उहाँको उमेर 65 वर्ष नपुगेको भन्ने प्रमाण भयो भने उहाँ फेरि स्थापित हुन सक्नुहुन्छ। अहिलेको अवस्थामा फेरि
हजुर अघि यहाँले भन्नुभएको थियो नि जस्तो पत्र यो तथ्य बाहिर ल्याउने अधिकार चाहिँ उहाँले राख्नुहुन्छ सचिवले, तर चाहिँ उहाँलाई पदमुक्त गर्ने अधिकार राख्नुहुन्न यहाँले भने जस्तै, उहाँले त्यही बुदामा टेकेर चाहिँ प्रक्रियाबाट म बाहिरिन मलाई बाहिर गराउन सकिन्छ म त्यसरी मान्दिनँ त भन्न पाउनुहुने देखियो नि होइन?
मान्न होइन, त्यो आदेश भन्दा पनि त्यसले त एउटा तथ्य त बाहिर आइसक्यो नि। एउटा प्रशासन प्रमुखले उहाँको उमेर 65 वर्ष पुगिसकेको रेकर्ड प्राप्त भयो, जुन चोलेन्द्र शमशेर न्यायाधीशले पनि अघिल्लो दिन के भन्नुभएको थियो भने उहाँले देखाएको प्रमाणमा 65 वर्ष पुरा भइसकेकोले उहाँले पेशी तोकेकोमा म बस्दिनँ भन्नुभएको थियो, त्यो चाहिँ तथ्य बाहिर लुकेको भन्ने थियो भने हिजोको मितिमा त्यो सानो ठिमीबाट फेरि अर्को नयाँ तथ्य सहितको पत्र प्राप्त गरेको रेकर्डको आधारमा उहाँको 65 वर्ष पुगिसकेको भनिसकेपछि अब उहाँले म पदमा बसिरहन्छु भन्दा पनि अब उहाँले निकास प्रशस्त गरिदिनुपर्छ र त्यो पदबाट छाडेर पनि उहाँलाई यदि त्यो चित्त बुझेको होइन भने सामान्य नागरिक सरह रिटको माध्यमबाट त्यसलाई च्यालेन्ज गर्न सक्नुहुन्छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अधिवक्ता बसन्त गौतम, प्रधान न्यायाधीशलाई पदमुक्त गरिएको को प्रकरणका विषयमा हामीसँग कुराकानी गर्दै।
बर्दिया ठाकुरबाबा नगरपालिकाले ध्वनि प्रदूषण विरुद्ध पहल थालेको छ। गाउँघर तथा बजारमा विवाह भोज होस् वा व्रतबन्ध, जन्मदिन या शुभ कार्यका कार्यक्रममा हुन कसैले पनि ध्वनि प्रदूषण गर्न नपाउने गरी पहल थालेको हो। स्थानीय सरकारको यो पहलपछि राति सुतिरहेका बेला समाजमा नराम्रो असर पार्ने खालका चर्का स्वरहरूबाट बर्दियाको ठाकुरबाबा नगरवासीहरूले छुटकारा पाउने भएका छन्। आजको दैनिक नेपालगञ्जमा भावुक योगीले खबर लेख्नु भएको छ।
भारतबाट अवैध रूपमा पैठारी हुने पन्छीजन्य पदार्थ नियन्त्रणका लागि प्रहरीले लापरवाही गरेको पशुपालक किसानहरूले गुनासो गरेका छन्। दैनिक सहज रूपमा भारतबाट कुखुरा र चल्ला पैठारी हुँदा नेपाल भित्रिएका कारण नेपाली किसान मर्कामा परेको भन्दै प्रहरीको आलोचना गरिएको छ। हिजो पशु क्वारेन्टाइन नेपालगञ्जले सुरक्षा निकाय लगायत सरकारवालासँग गरेको अन्तर्क्रियाका सहभागीले भारतबाट आउने कुखुरा प्रहरीकै मिलेमतोमा नेपाल भित्रिने गरेकोले नियन्त्रणका लागि किसानहरू आफै आउनुपर्ने बाध्यता रहेको गुनासो गरे सद्भावमा खबर छापिएको छ।
नेपालगञ्ज क्षेत्रमा ट्राफिक मिलोमतोमा ढुवानीमा चलिरहेका कृषि ट्र्याक्टरलाई जिल्ला प्रहरी कार्यालय बाँकेले हिजो नियन्त्रणमा लिएको जनाएको छ। बाँके, बेतहनी, कम्दी, फुलटेक्रा, पुष्पलाल चोक, बस पार्क लगायत क्षेत्रबाट 21 ओभरलोड बालुवा गिट्टी बोकेका ट्र्याक्टर नियन्त्रणमा लिएको कार्यवाही चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र अर्यालले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ।
रुकुम पश्चिमको एक सहकारीले तरकारीको बिउ बिक्री गरेर 2.25 करोड बढी आम्दानी गरेको छ। चौरजहारी नगरपालिका 10 को समशीतोष्ण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्थाले तरकारीको उन्नत बिउ मात्रै बिक्री गरेर 2,21,80,000 रुपियाँको कारोबार गरेको हो। सहकारी संस्थाको यो आम्दानी 3 वर्षको हो। कान्तिपुरले खबर छापेको छ। पश्चिम डायरीमा 20 वर्ष पुराना सवारी साधन हटाउँदाका फाइदा,
आवाजहरू धेरै हुन्छ, ठुल्ठुला गाडीहरू निकालेर अब ती पुरानो जति हटाउँदा धेरै राम्रो, एकदम राम्रो योजना हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोली क्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
दलित महिला संघमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस दलित महिला संघ बाँकेमा निम्न कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक तथा योग्य उम्मेद्वारहरूबाट दरखास्त आह्वान गरिन्छ। पद डिस्ट्रिक्ट फाइनेन्स प्रोक्युरमेन्ट अफिसर, संख्या 1 जना, न्यूनतम योग्यता व्यवस्थापन संकायली, स्नातक उत्तीर्ण गरेको, एनजिओ आइएनजिओमा 2 वर्ष कार्य अनुभव भएको, कम्प्युटर सफ्टवेयर र एकाउन्टिङ सफ्टवेयरको राम्रो ज्ञान भएको, समयमै भुक्तानी गर्न लिनुपर्ने र दिनुपर्ने खर्चको सुनिश्चितता गर्ने, जिल्ला स्तरको कार्यक्रम गर्दा वित्त सम्बन्धी योजना बनाउन जिल्ला परियोजना संयोजकलाई सहयोग गर्ने, संस्थामा रहेको चल र अचल सम्पत्तिको रेकर्ड राखी व्यवस्थापन गर्ने र संस्थाको नीति नियम र विधानमा रही काम गर्ने। इच्छुक उम्मेद्वारले निम्न ठेगानामा आफ्नो बायोडाटा सिभी पत्राचार गर्न सक्नुहुनेछ: इमेल एड्रेस fedo.banke@gmail.com अथवा दलित महिला संघको कार्यालय बाँकी, सम्पर्क नम्बर 081-5241-432, 98-4-82-76-287 र 98-84-66-761।
अब हामी भर्खरै जन्मेको शिशुलाई कसरी हेरविचार गर्नुपर्छ भन्ने विषयमा छलफल गरौँ।
साँच्चै यो त एकदमै जरुरी छ।
जन्मना साथ शिशुलाई नरम, सफा र सुक्खा कपडाले पुस्ने, 1 घण्टा भित्रै आमाको बिगौती दुध खुवाउनु पर्छ, शिशुलाई आमाको छातीमा टाँसेर राख्नु पर्दछ, शिशुलाई 2-2 घण्टाको फरकमा स्तनपान गराउनु पर्दछ।
अनि नाभि कसरी सफा गर्ने नि नानी?
नाभि काटेको ठाउँ सफा र सुक्खा राख्नु पर्छ। काटिएको नाभिको वरिपरि क्लोरहेक्सिडिन मलम अर्थात् नाभि मलम बाहेक अरू केही लगाउनु हुँदैन।
अनि नानी बच्चालाई कहिले नुहाउने नि?
बच्चालाई जन्मेको 24 घण्टा पछि मात्रै नुहाइदिनु पर्छ। बच्चालाई न्यानो पार्न आमाको छातीमा टाँसेर राख्नु पर्छ। हरेक गर्भवती महिलाले जन्मेको शिशुलाई नरम र सफा कपडाले पुछि आफ्नो छातीमा टाँसेर राख्नुपर्छ र 1 घण्टा भित्रै बच्चालाई स्तनपान गराउनुपर्छ, 24 घण्टा पछि मात्रै नुहाउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। यातायात व्यवस्था विभागले 20 वर्ष पुराना सार्वजनिक सवारी साधन चैत्र 1 अर्थात् आजबाट देशभर पूर्ण रूपमा बन्द गर्दैछ। बाटोमा गुडेको देखिए जफत गरेर लिलाम गर्ने तथा ठाउँको ठाउँ जरिमाना गराउने विभागले तयारी गरेको छ। हाल नेपालमा झन्डै 55,600 पुराना सवारी साधन सञ्चालनमा छन्। यसको प्रभावकारी कार्यान्वयनका बारेमा सर्वसाधारणको प्रतिक्रिया सहित सुनौ रजनी योगीले संकलन गरेको आजको नागरिक आवाज।
राजेन्द्र, यसलाई प्रभावकारी गराउनलाई राम्रो कुरा हो। यो सवारी पुरानो सवारी साधनहरू हटाउनु भनेको त्यसलाई अझै प्रभावकारी बनाउनलाई गाडीहरू त एकदमै हटाउनै पर्ने हुन्छ र त्यो हटाएपछि राम्रो पनि हुन्छ। गाडीहरू जाम हुँदैन, बजार धुवा दूषित हुँदैन, राम्रो हो। बाटो खुल्ला हुन्छ, बाटोमा बिग्रेर बस्ने गाडीहरूले अरू गाडीलाई डिस्टर्ब गर्दैन।
म सरस्वती राणाबाट, यो निर्णय एकदम सही हो होइन। अब पुराना गाडीहरू धेरै पोल्युसन पनि हुन्छ होइन, आवाजहरू धेरै हुन्छ। रोड तपाईँको पहिलो त रोडै सीमित छ, साधन धेरै भए होइन, ठुल्ठुला गाडीहरू निकालेर अब त्यो पुरानो जति हटाउँदा धेरै राम्रो, एकदम राम्रो योजना हो।
म शान्ति ढकाल हो। यता एकदमै धेरै पुरानो होइन, धेरै नै धुवा फाल्ने, अब वातावरणलाई एकदम धेरै नै प्रभावित पार्ने खालकोलाई चाहिँ अब त्यो सवारी साधनको जो त्यो धुवाले त धेरै नै असर पारेको हुन्छ पार्नलाई। अब त्यही हो, अब तत्काल सबै पुरानाहरू हटाएर नयाँ मात्रै ल्याउन भन्ने पनि अलिक गाह्रै हुन्छ होइन। सरकारलाई पनि कसरी हुन्छ मिलाएर उनीहरूले जनतालाई पनि अप्ठ्यारो नपर्ने गरेर अनि वातावरणमा पनि त्यस्तो प्रभाव नपर्ने किसिमले हटाउँदा राम्रै हुन्छ।
रामप्रसाद ढकाल, त्यसलाई प्रभावकारी बनाउनको लागि सबभन्दा पहिला त ट्राफिकहरूलाई परिचालन गर्नुपर्छ। पुराना
गाडीलाई तुरुन्तै हटाउनुपर्छ भन्ने मलाई योग्य लागेको छ।
सुरेश बन्जारा, अब यसको लागि त अब जति पनि सरकारी निकायहरू छन् अब तिनले नै अब यसलाई गर्ने काम हो, यिनीहरूले नै अब यसलाई सबल पार्ने काम हो। अब यो सवारी साधन मात्रै हटाएर पनि हुन्न, अब बाटोको धुलो यस्तो छ, प्रदूषण यस्तो छ, यसलाई पनि ध्यान दिनु पऱ्यो। र अब यो नराम्रो चिजलाई त हटाएको त ठिक हो, तर यसलाई चाहिँ एउटा चाहिँ व्यवस्थापन चाहिँ राम्रो तरिकाले गरेर मात्र गर्दा उपयुक्त हुन्छ।
म हरिश सुवेदी, यसलाई अझै प्रभावकारी बनाउनको लागि सरकारी तर्फबाट अथवा ट्राफिकहरूले बढी अनुगमन गरेर र सबैभन्दा राम्रो चाहिँ नै पुराना सवारी साधनहरू चेक जाँच गरेर अनुगमन गरेर अनि हटाउन सकिन्छ। अझै चाहिँ नै ट्राफिकले चाहिँ विशेष अनुगमन गरेर न गर्नुपर्छ।
बर्दिया जमुनी नाकाबाट जिउँदो कुखुरा भित्र्याउने गिरोह सक्रिय बनेको छ। भारतीय सीमा बलै गाउँबाट बढैयाताल गाउँपालिका हुँदै तस्करले कुखुरा ल्याउने गरेका छन्। भारतबाट तस्करी गरेर ल्याइने कुखुरा नियन्त्रण गर्न किसानले पटक पटक स्थानीय प्रशासनसित आग्रह पनि गरेको सुनवाई भएको छैन।
बाँकेको कोहलपुर नगर विकास समितिले 30 करोड मूल्यको गुमनाम जग्गा फेला पारेको जनाएको छ। समितिका अध्यक्ष अवराज खड्काले अध्ययन गरी जग्गा फेला पारेको बताउनुभयो। कोहलपुर नगर विकास समितिको दोस्रो चरण अन्तर्गतको शिक्षण अस्पताल कोहलपुरको उत्तरी गेटदेखि करिब 50 मिटर उत्तर सडकको पूर्वपट्टिको किता नम्बर 60 एक कट्ठाको घडेरीमा तिनका टहरा बनाएर मानिसहरू बसिरहेका छन्। त्यस्तै सोही सडकको पश्चिमपट्टि कर्नरमा रहेका किता नम्बर 78 र 79 एक एक कट्ठाका दुईवटा घडेरीमा पनि मानिसहरू अस्थायी टिनका टहरा बनाएर बसिरहेका छन्। यसै गरी नै ठाउँ ठाउँमा जग्गा भेटिएको आजको दैनिक नेपालगञ्जले खबर छापेको छ।
रुकुम पश्चिमको एक सहकारीले तरकारीको बिउ बिक्री गरेर 2.25 करोड बढी आमदानी गरेको छ। चौरजहारी नगरपालिका 10 समती शोषण उन्नत बिउ उत्पादन कृषि सहकारी संस्थाले तरकारीको उन्नत बिउ मात्रै बिक्री गरेर 2.21 लाख 80 हजार रुपियाँको कारोबार गरेको हो। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
सङ्घीय राजधानी काठमाडौँबाट सिधा हवाई उडान नभएको कर्णाली प्रदेशमा आन्तरिक उडान समेत छैन, जसले आवतजावतदेखि व्यापारमा समेत समस्या भइरहेको छ। काठमाडौँबाट सिधा उडान सम्पर्क नभएको एक मात्रै कर्णाली प्रदेश हो। 5 वर्षदेखि काठमाडौँ सुर्खेतको सिधा उडान रोकिएको छ। योगेश र मान दत्तले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
आगजनीमा परेर घाइते भएकी लम्कीचुहा नगरपालिका 4 बलिया कैलालीकी 32 वर्षीय सन्तोली चौधरी र उनका 2.5 वर्षका छोरा नेत्र विक्रम यति बेला भेरी अञ्चल अस्पतालको बर्न वार्डमा छटपटाइरहेका छन्। गत शुक्रबार राति आफ्नै पसल खोकामा भएको रहस्यमय घटनामा परेर उनीहरू घाइते भएका थिए। राति सुतेको बेला मोटरसाइकलमा आएका 2 अपरिचित व्यक्तिले पसलमा पेट्रोल छर्केर लगाएको आगोमा परी घाइते भएको चौधरी परिवारले जनाएको छ। आजको नागरिकमा खबर प्रकाशित छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बागेश्वरी मन्दिरका बन्द तिजोरीमा 20 किलो चाँदी र 2 तोला सुन मात्रै, अधिकांश मालपोतका ढड्डा फेला परेपछि सबै अचम्ममा हेरफेरको आशंका।
राजनीतिक चलखेलले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस धराशायी बन्दै, बिहे गर्न नमान्दा कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट र तातो घिउ आक्रमण।
दार्चुलामा देशभरका निकुञ्ज वार्डनहरूको सेमिनार सुरु, कोहलपुर नगरपालिकाको 30 करोडको जग्गा भेटियो।
र दैलेखमा जातीय विभेद रोक्न विद्यालयमै सहभोज, कर्णाली प्रदेशमा आन्तरिक स्रोत बिनै बजेटको तयारी। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला बिदा हुन्छौँ। आज चैत्र 1 बिहिबार, मार्च 15 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।